पीटीआई के जलसे के दौरान सिक्योरिटी के शदीद खतरात हैं, चौधरी निसार, भारतीय कश्मीर में 9 फौजी एहलकारों का कोर्ट मार्शल, और अब समाजी राबतों की वेबसाइट्स को बताना होगा कि वो आपका डेटा कहाँ इस्तेमाल करती हैं। ये बीबीसी उर्दू सर्विस है। अब्दुल्ला फारूकी से खबरें सुनिए। इस्लामाबाद की इंतजामिया ने पाकिस्तान तहरीक इंसाफ को शहर में जलसा करने की इजाज़त दे दी है। इस सिलसिले में मुकामी इंतजामिया ने अपना तहरीरी बयान और मुआयदा इस्लामाबाद हाईकोर्ट में जमा करवा दिया है। पीटीआई का जलसा 30 नवंबर को डी चौक पर होगा। आज इस्लामाबाद में एक प्रेस कॉन्फ्रेंस से खिताब करते हुए इमरान खान ने बताया,
परसों आपको डी चौक पर पता चलेगा कि क्या ऐसी नई चीज है। एक नई कैंपेन आ रही है, जबरदस्त डेवलप्ड है, वो आपके सामने इंशाल्लाह परसों मैं ऐलान करूंगा।
उधर वजीर दाखिला चौधरी निसार अली खान ने बताया है कि इस्लामाबाद में पाकिस्तान तहरीक इंसाफ के जलसे के दौरान सिक्योरिटी के शदीद खदशात हैं।
बाहर पुलिस होगी, एफसी होगी, रेंजर्स होंगे, अंदर की सिक्योरिटी की मुकम्मल जिम्मेवारी ऑर्गेनाइजर्स पे होगी। पुलिस उन्हें जहां वो चाहेंगे इस सिक्योरिटी के हवाले से फैसिलिटेट करेगी। हम एडवाइज नहीं करते, और कोई बच्चे आते हैं तो उनकी सेफ्टी, उनकी प्रोटेक्शन ऑर्गेनाइजर्स की जिम्मेदारी होगी। सीरियस सिक्योरिटी थ्रेट्स हैं इस जलसे के हवाले से भी और साथ वाले इलाके में भी, मगर ये मैं आपको यकीन दिलाता हूं और आपके तवस्सुत से इस्लामाबाद के शहरियों को कि पूरी कोशिश होगी कम से कम खलल ट्रैफिक में पड़े, बल्कि अगर न पड़े तो ये बहुत बेहतर होगा।
वजीर इत्तिलात परवेज रशीद ने भी आज इस्लामाबाद में एक प्रेस कॉन्फ्रेंस की और वजीर आजम नवाज शरीफ के असासों पर दिए जाने वाले टैक्सों की तफसीलात बताईं और इमरान खान की रहायशगाह के मनाजिर और उनके मुलाजमीन के इंटरव्यू भी जरा इबलाग के सामने पेश किए। परवेज रशीद ने क्या कहा, खुद सुनिए।
टैक्सेस का हिसाब पूछा था तो मैंने नवाज शरीफ साहब के टैक्सेस जो हैं वो भी बता दिए, इमरान खान साहब के जो टैक्सेस हैं वो भी बता दिए, इमरान खान साहब का जो लिविंग स्टाइल है वो भी बता दिया, उनके ज़मीनों पर काम करने वालों के जो हालात हैं वो भी बता दिए, और जो 1,93,00,000 की कैश जेब में रखे वो फिरते हैं वो भी मैंने आपको बता दी। मैं कहूँगा कि खान साहब अपनी जेब पर हाथ रखिएगा, आपके दाएं तरफ एक ऐसा शख्स खड़ा है जिसकी मौजूदगी में जेब पे हाथ रखना बहुत जरूरी है।
पाकिस्तानी फौज के लिए असलहा बनाने वाली पाकिस्तान के वाहिद सरकारी इदारे पाकिस्तान ऑर्डिनेंस फैक्ट्री ने अपना असलहा पहली बार आम शहरियों को फरोख्त करने के लिए पेश किया है। यह हथियार सिर्फ असलहे का लाइसेंस रखने वालों को फरोख्त किए जाएंगे। इससे पहले POF सिर्फ पाकिस्तानी फौज और दीगर सरकारी इदारों ही को असलहा फरोख्त करता था। POF के सरबरा मेजर जनरल मोहम्मद एहसन महमूद ने BBC को बताया,
डिफेंस इंडस्ट्री को अगर एक दफ्तर की तरह ट्रीट किया जाए तो उसकी जो कमर्शियल साइड है उसके अंदर काफ़ी नुकसान होता है। जो इख्तियारात पाकिस्तान ऑर्डिनेंस फैक्ट्रीज बोर्ड को हासिल हैं, मेरा अपना व्यू ये है कि अगर वो इख्तियारात PF बोर्ड को दे दिए जाएं, जो कि इस वक्त उनमें कई इख्तियारात जो हैं उसके ऊपर वैसे नहीं हैं, तो इन एक्सपोर्ट्स को डबल करना तो कोई खैर मसला ही नहीं होगा, काफ़ी ज़्यादा हो सकता है।
भारत के ज़ेर इंतज़ाम कश्मीर में फ़ौज ने दावा किया है कि उस वाक़े की तहकीकात मुकम्मल हो चुकी हैं जिसमें चंद हफ्ते कबल फ़ौज ने चेक पॉइंट के करीब एक कार पर फायरिंग की थी और 2 नौजवान मारे गए थे। इस मुकदमे में अफसर समेत 9 फौजी अहलकारों को कसूरवार पार कर उनके खिलाफ कोर्ट मार्शल की सिफारिश की गई है। श्रीनगर से रियाज मसरूर।
25 साल शूरिश के दौरान ये पहला मौका है कि फौजियों की फायरिंग में आम शहरियों की हलाकत के किसी वाक़े में इस कदर तेज़ रफ्तारी से फौज ने कोई तहकीकात मुकम्मल की हो। फायरिंग में मारे गए 14 साल फैसल यूसुफ के वालिद मोहम्मद यूसुफ आज के ऐलान से ज्यादा पुरउम्मीद नहीं हैं।
जब ये एक्सेप्ट करते हैं 9 आदमियों ने फायरिंग किया है तो उन 9 आदमियों को सिविल कोर्ट में पेश किया जाए और मीडिया के सामने उनकी तस्वीर लाया जाए।
समाजी राबतों की वेबसाइट्स बशमूल फेसबुक और ट्विटर को कहा गया है कि वो अब अपने सार्फिन या मेम्बरान को वाजे करें कि वो उनके कवायफ या डेटा किस तरह जमा करते हैं या इस्तेमाल करते हैं। जहीरुद्दीन बाबर।
कॉमन साइंस एंड टेक्नोलॉजी सिलेक्ट कमेटी का कहना है कि इदारों के लिए शरायत और जवाबित बहुत तवील और मुश्किल हैं। एक मेंबर पार्लियमान का कहना है कि सार्फिन शायद इस बात से आगाह ना हों कि उनके क्वाइफ वेबसाइट्स या ऐप्स किस तरह इस्तेमाल करती हैं। उन्होंने मजीद कहा कि कोई भी बाशऊर इंसान अपनी जाती जिंदगी से मुतालिक पॉलिसियों पर अमल दरामद के लिए जदोजहद कर सकता है। सिलेक्ट कमेटी के सरबरा एंड्रयू मिलर ने मिसाल के तौर पर फेसबुक के उस अमल के बारे में बताया जिसमें उसने लोगों की न्यूज़ फीड की बुनियाद पर इमोशंस अखज कर लिए थे जो न्यूज़ फीड से मैच नहीं करते थे।
हमारे نامہ نگار قریا قریا گاؤں گاؤں
حکومت پر سیاسی دباؤ میں کمی آئے گی یا اضافہ ہوگا؟ ہارون رشید، بی بی سی اسلام آباد۔
قومی اسمبلی کا اجلاس کل پھر ہوگا۔ شہزاد ملک، بی بی سی اسلام آباد۔
اور شاہراہوں کی سجاوٹ کا خاص انتظام کیا جا رہا ہے۔ ریاض مسرور، بی بی سی سری نگر۔
باخبر رہنے کے لیے سیربین اور جہانما سنا کیجیے۔
بھارت نے سیاحت کے فروغ کے لیے امریکہ، آسٹریلیا، برازیل، جرمنی اور جاپان کے سیاحوں کے لیے ملک میں آمد پر ویزا حاصل کرنے کی فہرست میں توسیع کرتے ہوئے اسے 43 ممالک تک وسعت دے دی ہے۔ دنیا کے 43 ممالک کے شہری اب بھارتی کونسلیٹوں کے سامنے قطار میں کھڑے ہونے کے بجائے آن لائن درخواست دے کر بھارت آمد پر ہوائی اڈے سے ویزا لے سکتے ہیں۔ فرانس کے صدر فرانسوا اولاند آج ایبولا سے متاثرہ ملک گنی کا دورہ کریں گے۔ وہ کسی مغربی ملک سے تعلق رکھنے والے پہلے رہنما ہیں جو خطرناک ایبولا وائرس سے متاثر کسی ملک کے دورے پر جائیں گے۔ گنی میں ایبولا وائرس کی وجہ سے 1200 سے زائد افراد ہلاک ہو چکے ہیں۔ بھارتی حکومت کا کہنا ہے کہ وہ سمجھتی ہے کہ اس کے 39 شہری جنہیں عراق میں اغوا کر لیا گیا تھا وہ قتل کیے جانے کی اطلاعات کے باوجود اب بھی زندہ ہیں۔ ان افراد کو اس وقت اغوا کیا گیا تھا جب دولت اسلامیہ نے عراقی شہر موصل پر چڑھائی کی تھی۔ ذرائع ابلاغ کی رپورٹس کے مطابق بھارتی شہریوں کو اغوا کے بعد قتل کر دیا گیا تھا، لیکن بھارتی وزیر خارجہ سشما سوراج کے مطابق عراق میں ذرائع نے بتایا ہے کہ وہ اطلاع درست نہیں۔ اقوام متحدہ کے پناہ گزینوں کے ادارے کا کہنا ہے کہ شمالی نائجیریا کے سرحدی علاقے دماسک میں شدت پسند گروپ بوکو حرام کے ایک حملے میں کم از کم 50 افراد مارے گئے ہیں۔ ادارے کا کہنا ہے کہ کم از کم 3000 افراد مجبوراً نائجر کی جانب نقل مکانی کر گئے ہیں۔ پناہ گزینوں کا کہنا ہے کہ شدت پسندوں نے عام شہریوں کو فائرنگ کر کے قتل کیا اور کئی افراد کی جانیں بچانے کے لیے انہوں نے دریائے میں چھلانگیں لگائی اور وہ ڈوب کر مر گئے۔ برطانوی وزیر اعظم ڈیوڈ کیمرون نے یورپی یونین سے نقل مکانی کو کم کرنے کے لیے انتہائی سخت تجاویز پیش کی ہیں۔ ان تجاویز کے مطابق ایسے افراد جو نقل مکانی کر کے برطانیہ آتے ہیں وہ 4 سال تک ٹیکس کریڈٹ اور سوشل ہاؤسنگ جیسے فائدے یا مراعات حاصل کرنے کے اہل نہیں ہوں گے۔ کھیلوں کی خبروں کے ساتھ ذیشان حیدر۔
شارجہ ٹیسٹ میچ کے دوسرے دن نیوزی لینڈ کا جارحانہ آغاز، پہلے باؤلرز اور اب بلے بازوں کی شاندار کارکردگی۔ نیوزی لینڈ نے تیسرے ٹیسٹ میچ کے دوسرے دن اب سے کچھ دیر پہلے چائے کے وقفے تک اپنی پہلی اننگ میں 164 رنز بنائے تھے اور اس کا ایک کھلاڑی آؤٹ ہوا تھا۔ کپتان برینڈن مکلم نے اننگ کا آغاز جارحانہ انداز میں کیا اور صرف 78 گیندوں پر 5 چھکوں اور 13 چوکوں کی مدد سے 100 رنز بنائے۔ ان کے ساتھ کین ولیمسن 44 رنز بنا کر کریز پر موجود ہیں۔ اس سے قبل آج جب پاکستان نے 281 رنز 3 کھلاڑی آؤٹ پر اننگ کا دوبارہ آغاز کیا تو سوائے محمد حفیظ کے کوئی بھی بلے باز جم کر نہ کھیل سکا اور پوری ٹیم صرف 70 رنز کا اضافہ کر کے آؤٹ ہو گئی۔ محمد حفیظ نے سب سے زیادہ 197 رنز بنائے جس میں 3 چھکے اور 25 چوکے شامل ہیں۔ مصباح الحق 38، اسد شفیق 11 اور سرفراز احمد 15 رنز بنا کر آؤٹ ہوئے۔ نیوزی لینڈ کی جانب سے مارک کریک نے 7 کھلاڑیوں کو آؤٹ کیا۔ آسٹریلین ٹیسٹ کرکٹر فلپ ہیوز کی موت کے بعد اب اس بات پر بحث ہو رہی ہے کہ کیا ٹیسٹ کرکٹ میں باؤنسرز ہونے چاہیے یا ان پر پابندی لگا دی جائے، اور ساتھ ہی ساتھ یہ بات بھی زیر غور ہے کہ کیا بلے بازوں کے لیے موجود حفاظتی ساز و سامان کافی ہے یا اس میں مزید بہتری کی ضرورت ہے۔ بنگلہ دیش اور زمبابوے کے درمیان کھیلے جا رہے چوتھے ایک روزہ میچ میں بنگلہ دیش نے پہلے کھیلتے ہوئے 8 کھلاڑیوں کے نقصان پر 256 رنز بنائے ہیں۔ بنگلہ دیش کی جانب سے محمد اللہ 82 اور مشفقر رحیم 77 رنز کے ساتھ نمایاں رہے۔ جواب میں زمبابوے نے اب سے کچھ دیر پہلے تک 3 کھلاڑیوں کے نقصان پر 75 رنز بنائے تھے۔ بنگلہ دیش کو 5 میچوں کی سیریز میں پہلے ہی 3-0 سے برتری حاصل ہے۔ اور انٹرنیشنل پریمیئر ٹینس لیگ کا آغاز آج سے فلپائن میں ہو گیا ہے۔ اس لیگ میں موجودہ اور سابقہ ٹینس کھلاڑی ایکشن میں نظر آئیں گے جنہیں 4 ٹیموں میں تقسیم کیا گیا ہے۔ ان ٹیموں کو منیلا میوریک، سنگاپور سلیمرز، انڈین ایسز اور یو اے ای رائلز کے نام دیے گئے ہیں، جن میں ٹینس سٹار آندرے آگاسی، پیٹ سیمپرس، اینڈی مرے، روجر فیڈرر، سرینا ولیم اور ماریا شراپووا جیسے بڑے نام شامل ہیں۔
اور بلٹن کے آخر میں موسم کا احوال۔ محکمہ موسمیات کے مطابق آج ملک میں سب سے کم درجہ حرارت اسکردو میں -6°C جبکہ گلگت میں -2°C ریکارڈ کیا گیا۔ محکمہ موسمیات کی پیش گوئی کے مطابق آئندہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم سرد اور خشک رہے گا، تاہم مالاکنڈ، ہزارہ ڈویژن، گلگت بلتستان، کشمیر اور اس سے ملحقہ پہاڑی علاقوں میں مطلع جزوی طور پر ابر آلود رہنے اور چند مقامات پر ہلکی بارش اور پہاڑوں پر ہلکی برف باری کا بھی امکان ظاہر کیا گیا ہے۔ بلٹن میں شامل خبریں اگر تفصیل سے پڑھنا چاہیں تو آئیے ہماری ویب سائٹ پر، پتہ ہے bbcurdu.com۔